الحمد للہ رب العالمین والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحبہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ قرآن کے جو ٹاپکس ہم پڑھ رہے تھے ان کو اب ہم یہاں پہ پوز دے کے شادی سے ریلیٹڈ کے جو ٹاپکس ہیں ان کو ایز اے سیریز کور کریں گے انشاءاللہ۔ تقریباً 2-3 ویکس اگو، اینڈ آف اپریل کی بات ہے، یہ کسی نے گوگل پلس کے اوپر ایک آرٹیکل شیئر کیا ہوا تھا، امریکہ کی کوئی یونیورسٹی ہے، وہاں پہ اکنامکس کی پروفیسر ہیں، فیمیل پی ایچ ڈی اسکالر ہیں، انہوں نے ایک آرٹیکل لکھا ہوا تھا ایولیوشن آف میرج اینڈ ڈائیورس، اور اس کے بعد اس آرٹیکل کے اوپر اور پروفیسرز اور لوگوں نے کمنٹ کیا ہوا تھا اس آرٹیکل کے بارے میں، کیسا آرٹیکل ہے، کیا ہے اس کی کیا رائے ہے۔ تو اس آرٹیکل کا میں آپ کو بالکل ایک تھوڑا سا اینڈ میں سمرائز کر کے بتاتا ہوں۔ وہ بیسکلی یہ تھا کہ اس آرٹیکل کو پڑھ کے بالکل یوں لگا کہ جس طرح انسان میں اور حیوان میں کوئی فرق نہیں ہے، اور جس طرح حیوان جو ہے وہ اپنی جو مرضی جو ڈیزائر ہے، لسٹ فل ڈیزائرز ہیں، سیکشل ڈیزائرز ہیں، جس طرح حیوان جس طرح مرضی پورے کر رہے ہوتے ہیں، بالکل یہ معاملہ انسانوں کا ہے۔ انہوں نے کوئی فلسفہ نہیں دیا کہ کرنا کیا چاہیے ہمیں، انہوں نے کہا کہ بالکل اسی طرح ہی ہوتا ہے کہ جس طرح حیوان ہے اسی طرح ہی انسانوں کا بھی یہی معاملہ ہے۔ اور اس کے اوپر فردر اور لوگوں نے جو کمنٹ کیا ہوا تھا وہ یہ کیا ہوا تھا کہ میرج جو ہے اس کی اب جو نیڈ ہے وہ صرف زیادہ سے زیادہ اگر کوئی رہ گئی ہے تو وہ ایک کسی ریلیجن کے ریلیجس جانا ایک کسٹم کے طور پہ رہ گئی ہے، ادروائز اس کی ضرورت نہیں ہے ہمیں، یعنی کہ ہیومن سویلائزیشن کو، ہیومن کلچر کو اس چیز کی ضرورت نہیں ہے کہ کوئی میرج جیسا کوئی انسٹیٹیوٹ ہو اور اس سے ریلیٹڈ پہ کوئی قانون بنے، ڈائیورس کا لاء ہو، میرج کا کوئی لاء ہو، ایسی کوئی چیز ہو۔ یہ بات میں کیوں بتا رہا ہوں آپ کو، یہ بات میں آپ کو اس لیے بتا رہا ہوں کہ جس طرح ہم لوگ ویسٹ کو فالو کر رہے ہیں کمپیوٹر سائنس میں، انجینئرنگ میں، میڈیکل سائنس میں، ہر چیز میں ہم فالو کر رہے ہیں اس طرح ویسٹ کو، اسی طرح ہم ویسٹ کو فالو کر رہے ہیں سوشل سائنسز میں بھی، ان چیزوں میں بھی ہم ویسٹ کو ہی فالو کر رہے ہیں۔ ویسٹ کے جو نظریات ہیں وہ جب ڈارون کی تھیوری آئی تھی، تھیوری آف ایولیوشن، اس نے جو ہے نا اس سے بہت زیادہ آرام سے اڈاپٹ کیا تھا۔ تو ڈارون نے جو تھیوری پیش کی تھی اس کا رزلٹ یہ نکلا تھا کہ انسان نے یہ تصور کر لیا کہ انسان جو ہے وہ حیوانوں ہی کی طرح ایوالو ہوا ہے، جس طرح یہاں حیوان ایوالو ہوئے ہیں اس طرح انسان بھی ایوالو ہوا ہے، اور جس طرح حیوانوں کے اندر ایز سچ کوئی کانسیپٹ نہیں ہے، میرج کا کوئی تصور تو نہیں ہوتا جانوروں کے اندر۔ وہ تو کیا ہوتا ہے، ان کا جب ایک سیزن آتا ہے، میٹنگ سیزن آتا ہے، تب وہ جو بھی ان کو سوٹیبل میٹ ملتا ہے، بیسٹ میٹ ملتا ہے، اس کے ساتھ وہ میٹنگ کرتے ہیں، آگے جو ہے نا وہ اگر میملز ہیں تو برتھ ہوگی ورنہ انڈے دے گی، اور آگے بس کوئی فیملی کا یونٹ نہیں ہے، کوئی ایسا یہ نہیں ہے کہ یہ فادر ہے، یہ مدر ہے، اس کی رسپانسبلٹی ہے، کچھ نہیں۔ تو جب ڈارون نے یہ کہہ دیا کہ نہیں، کوئی خدا کا ایسا تصور نہیں ہے، اور انسان ایز سچ بائی ایکسیڈنٹ خود ہی ایوالو ہوتے رہے ہیں، تو اس سے یہ جو ہے نا پھر تصور آتا گیا یہ والا کہ جب خدا ہی نہیں ہے اور کوئی ڈیوائن لاء ہی نہیں ہے اور ہم حیوانوں کی طرح ہی ایگزسٹ کر رہے ہیں، تو اس سے ریلیٹڈ اور آئیڈیالوجی ڈیولپ ہوتی رہی۔ وہ آئیڈیالوجی کیا تھی؟ مثال کے طور پہ سائیکالوجی کے اندر سٹگمنڈ فرائڈ، جس کو فادر آف ماڈرن سائیکالوجی کہا جاتا ہے، اس نے اپنی بکس، اپنی تھیوریز کے اندر یہ واضح طور پہ یہ تھیوری پیش کی ہوئی ہے کہ انسان جو ہے وہ اصل میں اس کی جو بیسک نیڈ ہے وہ کیا ہے، وہ بھوک نہیں ہے، وہ عزت نفس نہیں ہے، سیلف رسپیکٹ نہیں ہے، ایگو نہیں ہے، غصہ نہیں ہے۔ وہ کہتا ہے کہ انسان کی جو بیسک نیڈ ہے وہ ہے لسٹ فل ڈیزائرز ہیں، سیکشل ڈیزائرز ہیں انسان کے۔ جس انسان کی یہ نیڈ پوری نہیں ہوتی صحیح طرح سے، تو وہ اس کی پرسنالٹی امبیلنس پرسنالٹی ہوگی، اور جس کی نیڈ پوری ہو رہی ہے وہ پرسنالٹی جو ہے وہ بہت اچھی بیلنس پرسنالٹی ہے، یعنی کہ جس طرح مرضی چاہو اپنے جو ڈیزائرز ہیں ان کو فلفل کر لو تو آپ کے جو ہے نا پرسنالٹی بیلنس ہوگی، اگر نہیں ہے تو آپ کسی نہ کسی سائیکولوجیکل بیماری کا شکار ہوں گے۔ جب تصورات اس طرح کے آنے شروع ہو گئے تو ظاہری بات ہے انسانوں نے بالکل ہی حیوانوں کا روپ اختیار کرنا شروع کر لیا۔ اس لیے میں آپ کو تھوڑا سا وہ جس کو ہم بڑا آئیڈیلائز کرتے ہیں، فالو کرتے ہیں، اس کا تھوڑا سا میں آپ کو جھلک بتانا چاہتا ہوں کہ کس قدر گھٹیا ماحول ہے وہاں کا۔ 2000 کے اندر، یہ 2000 کے اندر بل کلنٹن نے جب اپنا اسٹیٹ آف یونین ایڈریس دیا تھا، یہ 12 سال پرانی بات بتا رہا ہوں میں آپ کو، تب اس نے یہ کہا تھا कि बहुत अनकरीब बहुत करीब जो है ये होगा कि हमारी जो अमेरिका की जो पॉपुलेशन है वो उन लोगों की ऊपर होगी कि जिनके पेरेंट्स जो हैं वो कोई बेड लॉग में नहीं थे, वो उनकी कोई शादी नहीं हुई थी। और हंगरी और ऐसे जो कंट्रीज़ हैं इनमें तो बहुत सालों से 30 साल से उससे भी ज़्यादा, और बाकी मुल्कों के अंदर भी यूरोप और वेस्ट के जो बाकी कंट्रीज़ हैं उनके अंदर ये होना शुरू हो गया है कि अब फादर की जगह फॉर्म्स के अंदर मदर का नाम पूछा जाता है, कि मोस्टली केसेस में पता ही नहीं है कि फादर कौन थे कौन नहीं थे। सेलिब्रिटीज़ की तरफ देखते हैं अगर हम लोग, आप सल्लम की एक हदीस है कि क़यामत के नज़दीक क़यामत की निशानियों में से है कि ज़िना बहुत आम हो जाएगा। अब हम सेलिब्रिटीज़ की तरफ देखते हैं कि जो जिनको हमने आइडलाइज़ किया होता है, जिनको हमने हर लिहाज से जाना, अगर वो लड़का है तो वो किसी एक फ़ीमेल एक्ट्रेस के जाना बिल्कुल ही फ़ैन होया होगा, लड़की है तो वो उसके किसी फीमेल एक्टर को उसने जाना बनाया होगा अपना। मिसाल के तौर पर पिछले मेरे ख्याल में 20 सालों से या उससे भी ज़्यादा सालों से टॉम क्रूज़ बड़ा हिट रहा है। अब टॉम क्रूज़ की ज़रा पर्सनैलिटी की तरफ देखें, एक तो वो छोड़ें कि उसके पीछे पहले दो कितने तीन अफेयर्स हो चुके थे और वो क्या उसके शादी से पहले क्या क्या होता रहा, फिर दो शादियाँ हुई उसकी दोनों फेल हुई। जो उसकी करंट वाइफ है जो अभी से टॉम क्रूज़ की, कैटी होम्स जो है, उसके साथ 2005 से उसका मिसाल के तौर पर अफेयर चल रहा है। पहले उस प्रेग्नेंट हुई है, वो प्रेगनेंसी के दौरान उसने उसको प्रपोज़ किया जो पब्लिकली आया था मीडिया के ऊपर, क्योंकि सारी बात उन लोगों को शर्म तो नहीं आती किसी चीज़ की भी। और जब पैदा हो गए, बच्चा पैदा हो गया, उसके 3-4 महीने बाद जाके उनकी शादी हो रही है। एंजेलिना जूली को देख लें आप, उससे पहले भी उसकी शादी हुई ब्रैड पिट के साथ जो है ना, वो इतने सालों से रह रही है, 3-4 बच्चे ब्रैड पिट के साथ हैं उसके, और अभी हार्डली 2 हफ्ते भी नहीं हुए खबर आई थी कि वह ब्रैड पिट ने उसे प्रपोज़ किया। इतने सालों से रह रहे हैं एक दूसरे के साथ और अब जाके जो है वो प्रपोज़ कर रहे हैं उसे, ये क्या मतलब क्या चीज़ क्या है फिर, एंगेजमेंट क्या चीज़ होती है या इसकी ज़रूरत ही क्या फिर एंगेजमेंट की, अगर पूछते हैं तरह से रह रहे हैं एक दूसरे के साथ। इसने और भी अगर आप इनको देखते जाएँ गन बला भरा हुआ है इसके अंदर, लेकिन हम इन सब चीज़ों को परवाह नहीं करते इन चीज़ों की। अगर आप मॉडर्न उसके देखें साइंस के हिसाब से देखें, अल्बर्ट आइंस्टाइन जो है, जो उसका जो भी बंदा अगर साइंस को फॉलो करता है या फिजिक्स को करता है, हर एक का जो है ना वो फ़ैन है उसका, अल्बर्ट आइंस्टाइन ने क्या क्या थ्योरीज पेश किए क्या है। अल्बर्ट आइंस्टाइन के अपने जो है जिससे साथ उसकी शादी हुई थी, शादी से एग्जैक्ट 1 साल पहले जो है उसकी बेटी हुई थी उसी से, जिस खबर को उसने काफ़ी दबाने की कोशिश की थी। अभी ये फेसबुक का जो है मार्क ज़ुकरबर्ग, ये पिछले 6 साल से जो है ना अपनी गर्लफ्रेंड के साथ ही रह रहा है। ये उन लोगों की जो है ना अजीब सी सोसाइटी है जिसके अंदर इंसान की लाइफ के अंदर और हैवान की लाइफ के अंदर कोई ज़्यादा डिफरेंस नहीं है। इंसान की क्या लाइफ होनी चाहिए, हैवान की क्या है, इसमें कोई ज़्यादा डिफरेंस नहीं है। और हम इसी को फॉलो कर रहे हैं, इसी आइडियोलॉजी को हम फॉलो कर रहे हैं, कदम ब कदम हम भी इसी को फॉलो कर रहे हैं। अब हम ज़रा आते हैं कुरान की तरफ। अल्लाह ताला ने सूरह आले इमरान के अंदर फरमाया है, ज़ुय्यिना लिन्नासि हुब्बु शहवाति मिनन निसाए, अल्लाह ताला ने मुज़य्यन कर दिया है, डाल दिया है हर इंसान के अंदर अपोज़िट सेक्स की अट्रैक्शन, एक दूसरे के लिए एक दूसरे की नीड, एक दूसरे का लव, ये अल्लाह ताला ने डाला है सूरह आले इमरान के अंदर है। यानी कि ये कोई किसी एक बंदे के साथ कोई अनोखी बात नहीं, ये हर एक का यही मामला है। हम लोग सारी बातें कन्फेस करते हुए शर्माएंगे, नहीं बताएंगे अपने अंदर दिमाग के अंदर क्या थॉट्स जा रही हैं क्या नहीं है, लेकिन कोई बंदा भी जो है या कोई लड़की इस बात को डिनाई कर ही नहीं सकते कि उसके अंदर ये डिज़ायर नहीं है कि कोई उसे पसंद करे, कोई उससे बात करे, उसका किसी के साथ कोई रिलेशनशिप हो, ये हो ही नहीं सकता क्योंकि अल्लाह ताला ने ये चीज़ डाली है। कोई अगर अपने आप को पाक साफ किए हुए है वो एक और बात है, लेकिन ये बात हो रही है भी ख्वाहिश की, अल्लाह ताला ने कही ये ख्वाहिश हमने डाली है इनके अंदर, तो ये हर एक की नीड है, हर एक की रिक्वायरमेंट है। इसमें अंदर कोई बहुत यूनिक बात नहीं है कि कोई एक बंदा जो है वो उसके अपने अंदर कुछ इस तरह का मामला है, नहीं ऐसा कोई मामला नहीं, अल्लाह ताला ने ये चीज़ डिज़ायर डाला है। अल्लाह ताला ने साथ जिस तरह हमें खाने पीने का एक डिज़ायर होता है, पानी पीने का भी डिज़ायर होता है, खाना पीना या जो डिज़ायर्स हमारे इस तरह के हैं उन डिज़ायर्स के अंदर सिर्फ खाना खा लेना ये हमारे लिए इनफ नहीं होता, हमारे डिज़ायर्स में और क्या शामिल है, कोई फेवरेट डिश होनी चाहिए हमारी, ड्रिंक सिर्फ पानी पे गुजारा नहीं होने वाला, کتنے زیادہ جو ہے نا آپ دیکھیں کہ وہ آئے جا رہے ہیں مختلف قسم کے, ہر سال جو ہے نا ایک نیا برانڈ آ رہا ہوتا ہے, کوئی جوسیز کا یا کوئی اور ڈرنکس کا, سافٹ ڈرنکس کا یا انرجی ڈرنکس کا. یہ ساری چیزیں کیا ہے, ظاہری بات ہے ان کی ڈیمانڈ ہے, واٹر از ناٹ انف, ہمیں اور بھی جو ہے نا ہمیں ٹیسٹ چاہیے اور, تو اس چیزوں کی چیزیں آ رہی ہیں. آپ نے کیا کرنا ہے, اللہ تعالیٰ نے آپ کے اندر یہ تقاضا ڈالا, آپ اس تقاضے کو فلفل کریں, آپ اپنی فیوریٹ ڈش بھی کھائیں لیکن حرام کوئی چیز نہیں کھانی. یہ چیزیں حرام ہیں, وہ آیت گزر چکی ہیں, ہم ڈسکس کر چکے ہیں, یہ چیزیں حرام ہیں, ان کی طرف تمہیں ٹچ بھی نہیں کرنا. باقی یہ جو حلال چیزیں ان میں سے کھاؤ. پینے کے لیے یہ حرام ہے, اس کو تم نے نہیں پینا, باقی یہ جو حلال چیزیں ان میں سے پیو. جس طرح غصہ جو ہے وہ بھی ایموشنز کا حصہ ہے ہماری. اب غصہ اٹ سیلف کیا ہے, حلال ہے کہ حرام ہے؟ غصہ نہیں, غصہ نہ حرام ہے نہ حلال ہے ایز سچ. کس کانٹیکس میں غصہ آنا چاہیے یہ چیز میٹر کرے گی کہ وہ حلال ہے یا حرام ہے. میں مثال دوں تو آپ کو غصہ اس بات پہ آ گیا کہ کسی نے آپ کو ٹانٹ کیا یا گالی دی یا پش کیا یا دھکا دیا, یا کوئی آپ کو مثال کے طور پہ کوئی بات کر رہے تھے, کوئی دو بیٹھ کے باتیں کر رہے تھے, وہ ذات پات کی بات ہو رہی تھی تو اس بات کے اوپر کسی کو غصہ چڑھ گیا, یہ غصہ حرام ہے. وہ میں حدیث سنا چکا ہوں آپ صلی اللہ علیہ وسلم کی, آپ صلی اللہ علیہ وسلم کی حدیث ہے کہ جس نے عصبیت کی طرف پکارا, عصبیت کی طرف بلایا اور عصبیت کے اوپر ہی مرا, وہ جہالیت کی موت مرا. عصبیت کا مطلب ہے نسل پرستی کے اوپر, یا کسی اور چیز کی عصبیت ہو سکتی ہے, علاقے کی ہو سکتی ہے, پاکستانی ہونا آپ کی عصبیت ہو سکتی ہے, آپ کی کوئی نسل آپ کی عصبیت ہو سکتی ہے, کوئی آپ کا خاندان آپ کی عصبیت ہو سکتی ہے. جس نے عصبیت کی طرف بلایا, عصبیت کی دعوت دی, عصبیت کے لڑا, عصبیت کے اوپر مرا, جاہلیت کی موت مرا وہ. لیکن کون سا غصہ پھر حلال ہے؟ اگر آپ کو نظر آ رہا ہے کہ اللہ تعالیٰ کے کوئی احکامات کی بے حرمتی ہو رہی ہے, اللہ تعالیٰ کے دین کی بے حرمتی ہو رہی ہے, اللہ تعالیٰ کے چیزوں کا مذاق اڑایا جا رہا ہے, اور آپ کو اس کے اوپر کوئی ایموشنز نہ جاگیں, یہ الٹا غصہ یہاں پہ آنا چاہیے تھا آپ کو. جس کے اوپر ایک ضعیف جتنے حدیث ہے کہ اللہ تعالیٰ نے جو ہے نا فرشتے سے جبرائیل سے کہا کہ فلانی فلانی بستی جو ہے اس کو تہس نہس کر دو, ختم کر دو اس کو, یعنی کہ عذاب کے لیے دے دیا. جس طرح پرانے وقتوں میں انبیاء کی جو بستیاں تھیں ان کے اوپر عذاب آیا کرتا تھا, جب جبرائیل نے جو ہے نا وہاں پہ جا کے اللہ تعالیٰ کو بتایا واپس آ کے کہ اللہ وہاں تو آپ کا ایک ایسا نیک بندہ بھی ہے جس نے پلک جھپک کے برابر بھی نافرمانی میں نہیں گزارا, ہر وقت وہ آپ کی عبادت میں لگا رہتا ہے, اس قدر نیک بندہ ہے. تو اس کو جواب کیا دیا اللہ تعالیٰ نے؟ اللہ تعالیٰ نے کہا کہ نہیں, پہلے پھر اس کے اوپر عذاب نازل کرو, پھر باقی بستی کے اوپر عذاب نازل کرو, کہ اس نے جو ہے نا یہ عبادت میں تو لگا رہا لیکن اس نے یہ نہیں دیکھا کہ معاشرے کے اندر جو ہے میرے احکامات کو یا میرے دین کا کس طرح مذاق اڑایا جا رہا ہے, اور اس کو آج تک غصہ تک نہیں آیا اس بات پہ, اس کا دل کڑا بھی نہیں اس بات کے اوپر. تو غصہ جو ہے وہ ایز سچ حرام حلال کچھ طے نہیں کر سکتے, کانٹیکسٹ میٹر کرے گا. جہاں پہ غصہ آنا چاہیے تھا ہمیں وہاں غصہ آتا ہی نہیں ہے, جہاں پہ غصہ نہیں آنا چاہیے ہم وہاں پہ بڑے جنا غیرت والے بنے ہوتے ہیں. سملرلی یہ جو اللہ تعالیٰ نے یہاں پہ تقاضا ڈالا ہے اس کے بارے میں بھی یہی ہے کہ حرام سے نہیں حلال سے اس تقاضے کو فلفل کرو. تو اسی طرح یہ بھی اللہ تعالیٰ نے ہر ایک کے اندر یہ ڈیزائر رکھا ہے, اس ڈیزائر کو فلفل کرنے کے لیے اللہ تعالیٰ نے کہا ہے کہ حلال رستہ تم نے اختیار کرنا ہے, حرام کی طرف نہیں جانا, ورنہ ادر وائز کچھ نہ کچھ غلط حرکت ہوگی. جس طرح آپ کو پتہ ہے کہ اگر جو ہے آپ نے رکھا ہوا ہے ایک چولہے کے اوپر, آپ نے ایک جو ہے نا پریشر کوکر رکھا ہوا ہے, اور آپ جو ہے وہ کیا کرتے ہیں پریشر کوکر رکھا ہوا ہے اس کے اوپر آپ ڈھکنا رکھ دیتے ہیں, جب اتنی اسٹیم پیدا ہوگی اس کے اندر, اسٹیم اندر تو نہیں رہے گی, اس کے اندر تو انرجی ہے, اس نے باہر نکلنا ہے, تو وہ اپنی جگہ بنائے گی ڈھکن سے, اس ڈھکنے کو ہٹائے گی اپنے اوپر سے. آپ اس کے اوپر پریشر کوکر کا ڈھکن رکھ دیتے ہیں اور اس کو بند کر دیتے ہیں, اس نے وہاں سے اوپر سے نکلنا ہے, اوپر سے بھی بند کر دیں گے تو الٹیمیٹلی کیا ہوگا, بالآخر وہ پھٹ جائے گا. اس ٹائم جو آپ نے دبا لیا اس کو کہہ لیا, بالآخر وہ پھٹ جائے گا. تو بجائے یہ کہ اس طرح کا کوئی معاملہ ہو اس کو کانسنٹریٹ کریں, اس کو ایک طرف اس کو ایک ڈائریکشن دیں, آپ اسے اس کو ایک ڈائریکشن دیں کہ جہاں پہ وہ جو حلال ڈائریکشن ہے اس کی. دوسرے اینگل سے ہم آتے ہیں, یہ ایک تصور تھا تمام مذاہب کے اندر, کچھ حد تک اسلام کے اندر بھی یہ تصور دوسرے جو ہے نا کلچر سے امپورٹ ہو گیا تھا کہ وہ نیکی جو نیک بندہ وہ ہے جو پوری زندگی جو ہے وہ دنیا سے کٹ آف ہو کے رہ جائے, تنہائی میں رہے, گزارے, اللہ اللہ کرتا رہے, یہاں تک کہ شادی بھی نہ کرے. کرسچینٹی کے اندر یہ تصور ہے جو فادرز ہوتے ہیں، ننز ہوتی ہیں، سسٹرز ہوتی ہیں، ان کا کیا زندگی گزارتے ہیں، وہ پوری زندگی شادی نہیں کریں گے اور پوری زندگی چرچ کی خدمت میں لگے رہتے ہیں، وہ انہوں نے ادھر ہی رہنا ہے، اسی میں اپنی لائف گزارنی ہے. بدھسٹ کے اندر بھی یہ تصور ہے، جو ان کے بہت بھائی مونکس ہوتے ہیں وہ بھی اس طرح کی لائف گزارتے ہیں، فیملی نہیں ہوگی ان کے، بچے نہیں ہوں گے ان کے، اس طرح نہیں کہ ریلیٹیوس کے ساتھ جا رہے ہیں، آ رہے ہیں، جا رہے ہیں، کوئی اور بات ہے، بس تنہائی میں لائف گزاریں گے، میڈیٹیشن ہی کرتے رہیں گے اور ان کے جو اسٹوڈنٹس ہیں ان کو ٹیچ کرتے رہیں گے. ہندوؤں کے یہاں بھی یہ تصور ہے، ان کے جو گرو ہیں، بلکہ وہ تو اس حد تک چلے گئے ہیں کہ باقی دنیا کی چیزیں تو چھوڑنے دور کی بات، وہ تو اس حد تک چلے گئے ہیں کہ کپڑے بھی نہیں پہنتے، کہ یہ بھی دنیا کی چیز ہے اس قدر کہ ہم صرف اپنے بھگوان کے ساتھ، جو بھی خدا کا تصور ہے اس کے ساتھ ہم نے لاؤ لگانا ہے. تو ہمیشہ سے یہ تصور ہے کہ نیک وہ بندہ ہے جو شادی نہیں کرتا، یا شادی نہ کرنا ہے، یا کرنا، شادی کرنا ایسا ہے کہ ایز اف کہ کوئی گناہ کر رہا ہے بندہ. اس کے اوپر جو ہے ایک حدیث ہے، عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے پاس تین صحابی ہیں، نوجوان صحابی، انہوں نے آ کے جو ہے نا آپ صلی اللہ علیہ وسلم کے بارے میں پوچھا. آپ صلی اللہ علیہ وسلم گھر پہ نہیں تھے اس ٹائم، انہوں نے پوچھا کہ ان کی لائف کیسی ہے نا، آپ بتائیں، ہمیں سمجھائیں، کتنی عبادت کرتے ہیں، کیا کیا کرتے ہیں وہ. انہوں نے بتا دیا جو کچھ بھی تھا، جو ریئلٹی تھی وہ بتا دی تھی. اور آپ احادیث پڑھیں گے کبھی خود، تو کئی حدیثوں کے اوپر بندے کو پڑھتے ہوئے جو ہے نا آ جاتی ہے تھوڑی سی شرم محسوس ہوتی ہے کہ کتنے آرام سے جو ہے نا صحابہ نے یا صحابیات نے آرام سے آپ صلی اللہ علیہ وسلم کی اور ان کی پرسنل لائف بھی بتائی ہوئی ہے ہماری ہدایت کے لیے، یعنی اس میں نہیں شرم محسوس کی. اگین جس نے ابھی میں بات کر رہا تھا کہ ہم لوگ جس چیز میں غصہ کرنا ہوتا ہے ہم اس پہ غصہ کرتے نہیں ہیں، اور جس پہ ہمیں نہیں کرنا ہوتا غصہ اس پہ غصہ کر رہے ہوتے ہیں. اسی طرح جہاں پہ ہمیں شرم آنی چاہیے ہمیں وہاں تو شرم نہیں آئے گی. ہمیں کوئی الٹی سیدھی فلمیں دیکھتے ہوئے شرم نہیں آئے گی، ہمیں الٹے سیدھے لطیفے شیئر کرتے ہوئے شرم نہیں آئے گی، کس سے کہانیاں شیئر کرتے ہوئے شرم نہیں آئے گی، اپنے کوئی گناہ، اپنا کوئی برائی کسی اور کو بیان کرتے ہوئے شرم نہیں آئے گی ہمیں. وہاں ان موقعوں پہ تو ہمیں شرم نہیں آتی، پیرنٹس کو بھی شرم نہیں آتی، لیکن جب دین کی بات ہو، اسلام کے احکامات سمجھنے کی بات ہو، تب ان کو پڑھنے پڑھانے میں تب شرم محسوس ہونی شروع ہو جاتی ہے. تو یہاں پہ بھی ہمارا بالکل ہی جانا اس طرح کے ساتھ نوٹ کا گیٹ لگا ہوا ہے، ہر کام سے پہلے ہر کام الٹا ہم کریں گے. تو انہوں نے بتا دیا کہ آپ صلی اللہ علیہ وسلم کا یہ معمول تھا، آپ صلی اللہ علیہ وسلم اس طرح کیا کرتے تھے. عائشہ صدیقہ رضی اللہ تعالیٰ نے بتا دیا سب کچھ. جب بتایا تو انہوں نے اس کو فیل کیا کہ یہ تو کوئی خاص عبادت نہیں ہے، ہم تو سمجھے تھے کہ آپ صلی اللہ علیہ وسلم اتنے نیک ہیں، اتنے نیک ہیں کہ وہ تو پتہ نہیں کیا کیا عبادت کرتے ہوں گے، تو یہ تو بڑی کوئی نارمل سی عبادت لگ رہی ہے ہمیں. لیکن انہوں نے اپنے آپ کو اس بات پہ تسلی دی کہ کیونکہ آپ صلی اللہ علیہ وسلم تو بہت معصوم ہیں اور بہت پہنچے ہوئے ہیں، بہت نیک ہیں، تو ان کو تو شاید ضرورت نہیں ہے اتنی. ہم کیونکہ اتنے گناہ گار ہیں، ہمیں بہت زیادہ ضرورت ہے، ہمیں تو بہت ایکسٹرا ایفرٹ کرنی پڑے گی اس کو اچیو کرنے کے لیے. تو اس کے اوپر انہوں نے ایک نے اسی ٹائم جو ہے نا یہ دعویٰ کیا، کلیم کیا، اب میں پوری زندگی جو ہے کوئی دن ایسا نہیں گزرے گا کہ میں روزہ نہ رکھوں، ہر دن روزہ رکھا کروں گا میں. ایک صاحبی نے یہ کہا کہ میں پوری زندگی جو ہے میں رات کو کبھی نہیں سوؤں گا، نماز پڑھتا رہوں گا، پوری رات میں نماز اور عبادت میں گزرے گی. اور تیسری صاحبی نے کہا کہ میں تو شادی کروں گا ہی نہیں، سرے سے یہ میں مصیبت گلے ڈالوں گا ہی نہیں اپنے، اور میں اللہ تعالیٰ سے لاؤ لگاؤں گا. وہ صاحبی کہہ کے چلے گئے. جب آپ صلی اللہ علیہ وسلم واپس آئے گھر اور عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ نے بتایا کہ اس طرح یہ معاملہ ہوا تھا، تین بندے آئے تھے، یہ ہوا تھا، تو آپ صلی اللہ علیہ وسلم نے ایک دم سے جو ہے نا فوراً ان کے پیچھے گئے اور ان کو جا کے جو ہے نا کہا کہ کیا آپ وہ لوگ ہیں جنہوں نے یہ ایسے ایسے باتیں کی ہیں. انہوں نے خوش ہو کے کہا کہ ہاں، اپریسیشن ہے کہ ہم نے اس قدر، ہم لوگوں نے بڑا اچھا دعویٰ کیا ہے، یا ہم لوگ اس راستے پہ چلنے لگے ہیں. تو آپ صلی اللہ علیہ وسلم نے ان کو منع کیا، ڈانٹا اور منع کیا کہ خبردار اس طرح مت کرنا، اللہ کی قسم میں تم میں سے سب سے زیادہ نیک اور متقی ہوں. یا کو میں پچھلے ویک بھی بتایا تھا کہ جب آپ صلی اللہ علیہ وسلم کوئی قسم کھا لیں تو اس کا مطلب اور زیادہ امپورٹنس، ادر وائز عام الفاظ بھی آپ صلی اللہ علیہ وسلم کے بہت امپورٹنٹ ہیں. تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ اللہ کی قسم میں تم میں سے سب سے زیادہ متقی ہوں، اللہ تعالیٰ سے ڈرنے والا ہوں اور پرہیزگار ہوں، لیکن اس کے باوجود میں روزہ رکھتا ہوں، میں روزہ نہیں بھی رکھتا، اور میں رات کو کچھ حصہ نماز پڑھتا ہوں اور کچھ حصہ نماز نہیں بھی پڑھتا، اور ایک کیا میری تو متعدد بیویاں ہیں. تو فمن راغب فی سنتی فلیس منی، تو یہ میرا سنت ہے، یہ میرا طریقہ ہے، جو جس کو اس طریقے کار میں کوئی اس نے اس کا حصہ نہ لیا، اس کو فالو نہ کیا، اس کا مجھ سے کوئی تعلق نہیں ہے. فلیس منی، اس کا مجھ سے کوئی تعلق نہیں ہے. اس طرح آپ صلی اللہ علیہ وسلم کی ایک اور حدیث بھی ہے کہ نکاح من سنتی، نکاح جو ہے وہ میری سنت سے ہی ہے، اسی کو کمپلیٹ کرنے کے لیے. تو نکاح سے ریلیٹڈ جو ہے وہ एक तो आपको वाला एस्पेक्ट बताया, एक ये वाला एस्पेक्ट बताया। अब हमारे यहाँ आम तौर पे क्या रिवाज है कि जब कोई लड़का और लड़की जो है वो बालिग हो जाते हैं, आपको बताया गया है कि बालिग होना जो है, जिस तरह लड़के की एज हो सकता है 13 से लेके 15, 16 इसके आसपास किसी एज में बालिग हो जाएगा, लड़की की एज होगी 10, 12 इस तरह करके कोई एज होगी जिसमें बालिग हो जाएगी। जब इंसान बालिग हो जाता है तो साथ ही उसके ऊपर नमाजें तब फ़र्ज होंगी, तब रोज़े फ़र्ज होंगे, तब सब चीज़ें फ़र्ज हो जाती हैं, और साथ ही वो एलिजिबल हो गया है निकाह के लिए, शादी के लिए एलिजिबल हो गया है या हो गई है, ये है उसकी एज। ठीक है, अब पहले हम लड़के लड़की दोनों को साथ साथ लेके चलते हैं। फ़र्ज़ करें कि लड़का जो है वो 15 ईयर्स की एज में बालिग हुआ है, या 14 ईयर्स की एज में कर लेते हैं, शादी जाके कब करते हैं उसकी, हाँ जी, कोई 25 से 30 के दरमियान में, आम तौर पे 28 घूम फिर के होता है कि ये बड़ा सही फिगर है शादी का उसको, वो बेचारा जिसके 28 में भी शादी नहीं होती बेचारा, 14 साल के ऊपर अगर उसने बालिग हो गया था उतने ही साल उसको और रगड़ा देते रहेंगे कि अब जाके जो है ना उसकी तुमने शादी करेंगे। एलिजिबल वो तब हो गया था, और तब से जैसे ही एलिजिबल हुआ था तो उसके अंदर डिज़ायर भी पैदा हो गया था इस चीज़ का, लेकिन वो हम नहीं करते, प्रोलॉन्ग करते हैं कि नहीं अभी जो अभी पढ़ाई हो रही है, अभी ये हो रहा है, फलाना हो रहा है, अभी तुम स्टेबल तो हो जाओ, पढ़ाई हो गई तो उसके बाद कोई अच्छी जॉब तुम्हें मिल जाए, जॉब भी हो गई अगर अच्छी जॉब ही हो गई, नहीं अभी और थोड़ा और थोड़ा पक्के हो, और थोड़े पक्के हो जाओ तुम, उसके बाद जाके जो है ना कि शादी करेंगे इस एज में जाके। सिमिलरली लड़की के लिए अगर 10-11 साल में अगर हो गई है बालिग, तो अभी पढ़ाई होगी, अभी कुछ बैचलर्स होगा, मास्टर्स में या बैचलर्स के बाद जाके कहीं शादी करेंगे, क्या एज वो बनेगी, 22-23-24 साल, ये तकरीबन घूमफिर की एज बनती है। तो दोनों को तकरीबन डबल जितनी एज वो गुजार चुके होते हैं पहले, उतनी ही एज का और रगड़ा लगाते हैं, और आजकल का माशरा उस माशरे से नहीं कंपेयर किया जा सकता। उस माशरे में ज़्यादा से ज़्यादा क्या हो सकता है, जैसे आपने वो हदीस सुनी हुई है कि पहली निगाह जो अगर किसी ना महरम पे पड़ी है तो वो माफ़ है, अगर जो है ना तुमने अपने आप की अपनी इस्लाह कर ली, निगाहें नीचे कर ली तुमने, उस माशरे में तो वाहिद बुराई का ये सोर्स था, वाहिद सोर्स यही था, तब कोई बिलबोर्ड्स तो नहीं थे ना, तब कोई टीवी तो नहीं था, अखबार तो नहीं था, मैगजीन्स तो नहीं थे उल्टे सीधे, कोई SMS तो नहीं थी तब, कोई मोबाइल इंटरनेट तो नहीं था, वीडियोज़ तो नहीं थी तब, ऑडियो क्लिपिंग्स तो नहीं थी, ऐसी तो कोई चीज़ थी नहीं। और आजकल के माशरे के अंदर तो किस हद तक बुराई जा चुकी है, उसको कितने टाइम्स मल्टीप्लाई करेंगे कि जो उस दौर में कोई चीज़ थी उसको अब कितने टाइम्स मल्टीप्लाई करेंगे कि आजकल के दौर के हिसाब से वो वेट हो। एक तो ज़िना होता है फिज़िकल ज़िना, उसके अलावा भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि एक ज़िना है जो आँखों का ज़िना है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। आँखों का ज़िना क्या है, कोई गलत चीज़ देखना और इंटेंशनली देखना। अब अगेन गलत चीज़ आजकल के हिसाब से बहुत एक्सपेंड हो गई है, उसकी एक्सप्लेनेशन बहुत एक्सपेंड हो गई है कि गलत चीज़ किस किस को आप कह सकते हैं। तकरीबन 10 से 15 साल पुरानी बात पे, अगर आप 10 साल पुराना माशरा को इमेजिन करें, हर बंदे के पास कंप्यूटर था ही नहीं, रेयरली किसी के पास कंप्यूटर होता था, इंटरनेट बहुत ही रेयर होता था, और जो इंटरनेट होता भी था वो किस तरह का इंटरनेट होता था, 1 घंटे का 2 घंटे का 5 घंटे का परचेज़ किया आपने कार्ड के थ्रू, वो हुआ ख़त्म हो गया इंटरनेट, ना ही इंटरनेट की स्पीड भी इतनी ज़्यादा होती थी कि आपको डाउनलोड भी ज़्यादा कुछ कर सकें, कॉस्ट आपको ज़्यादा पड़ेगी उसकी। इसी तरह ही एक तो इंटरनेट वो चीज़ें थी नहीं, मोबाइल भी मोनोक्रोम टाइप किस्म की स्क्रीन होती थी मोबाइल्स की, और कोई मूवी अगर आती थी तो उसके लिए आपको रेंट करनी पड़ती थी मूवी, अगर आपने देखनी भी है मूवी तो आपको रेंट करनी पड़ती थी या जाके ख़रीदनी पड़ती थी। अब तो इंटरनेट इस कदर चीप हो गया है कि इंटरनेट के पैकेजेस होते ही 24 आवर्स अनलिमिटेड होते हैं, और स्पीड भी अच्छी खासी होती है, और टॉरेंट्स और इस तरह की तमाम चीज़ों से, यूट्यूब भी पहले नहीं होता था, यूट्यूब इन सब चीज़ों सब कुछ अवेलेबल है आपके लिए। एक तो है ना जो दूसरी साइट्स हो गई, एक्सेटेड साइट्स हो गई, उनकी बात नहीं कर रहा मैं, एक आम एक्सेस की बात कर रहा हूँ मैं, सब चीज़ें अवेलेबल इस तरह हैं। कोई रेंट वाला वीडियो वाला तसव्वुर नहीं है कि पहले अगर उस करना होता था तो सारी बात है किस तरह से आपने जाना है, रेंट करके आना है, अगर पेरेंट्स पसंद नहीं करते तो छुप के देखना है, फिर ऊपर से अब तो स्मार्टफोन्स भी आ गए हैं, अब तो कोई बैरियर रहा ही नहीं है, और टाइम जिस तरह आगे गुजरता जाएगा ये बैरियर कम से कम होता जाएगा ये वाला, कि आप किसी तरह नहीं रोक सकते। कोई बंदा अपनी आँखों को अगर नहीं खुद नहीं बचाना चाह रहा तो आपके लिए रोकना बहुत मुश्किल है। इस तरह कानों का ज़िना, कानों का ज़िना क्या होगा, कोई फाहश चीज़ सुनना या उल्टे सीधे लतीफ़े सुनना या कोई और गंदे वाक़यात सुनना, इनको शेयर करना, किसी और की बुरी चीज़ सुनना, सोच कर जिना क्या हो सकता है? ना देखा आपने कोई बुरा, ना कुछ सुना, लेकिन आप सोच गलत रहे हैं, सोच फिलती रहे हैं आप। तो ये सारे जिना की इकसाम है जो आप ने फरमाई हैं। तो हमने जब एक लड़के और लड़की को एक ऐसे माशरे में छोड़ दिया कि जहाँ पे इस कदर बुराई इस तरह आम है, और फिर ऊपर से जो है ना ये तवक्को है कि हर बंदा जो है बड़ा नेक हो के गुजरता आएगा, पाक दामन हर लिहाज से बिल्कुल परफेक्ट होगा, तो ये सरासर एक हद तक बेवकूफ़ी है। निकाह के बारे में अल्लाह ताला ने कहा है कुरान के अंदर सूरह नूर की आयत है, व अनकहु अयामा मिनकुम व सालिहीन मिन इबादकुम व इमाएकुम, कि तुम में से वो लोग जिनकी अभी तक शादी नहीं हुई, या कोई गुलाम या कोई औरत, गुलाम औरत कनीज जिसे कहते हैं, इनमें से कोई अगर ऐसा है जिसकी अभी तक शादी नहीं हुई तो उसकी फौरन लाजमन शादी करो उसकी तुम। और इसी आयत की कंप्लीशन क्या है, सूरह नूर की आयत है ये आयत 32, आयत की कंप्लीशन क्या है, अल्लाह ताला कहते हैं कि अगर वो फ़कर की हालत में हैं या गरीब हैं, यानी कि तुम दुनियावी एतबार से तसव्वुर कर रहे हो कि नहीं अभी ये अफोर्ड नहीं कर सकता शादी, खाएगा कहाँ से, बुलाएगा कहाँ से, नीड्स कहाँ से पूरी होंगी, तो अल्लाह ताला कह रहे हैं कि अल्लाह ताला अगर वो इस हाल में हैं, अगर उनके फ़कर की हालत में है, तो अल्लाह ताला उनको कुशादगी बख्शेगा। अल्लाह ताला बहुत वसत वाला है, बहुत कुछ देने वाला है, इस चीज़ की टेंशन ना करो। इसी तरह आप सल्लम ने फरमाया है, हज़रत सहल बिन साद रज़ी अल्लाह ताला अन्हु से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन यज़मन ली मा बैना लहयही व मा बैना रिजलही अज़मन लहुल जन्ना, जो कोई शख्स मुझे ज़मानत दे दे मा बैना लहयही, जो कुछ उसके दांतों के दरमियान है, यानी कि ज़ुबान की बात हो रही है, जो शख्स मुझे अपनी ज़ुबान की ज़मानत दे दे कि मैं इसको गलत इस्तेमाल नहीं करूँगा, गाली नहीं दूंगा, झूठ नहीं बोलूँगा, किसी को धोखा नहीं दूंगा, गइबत नहीं करूँगा, ये सब बातें इसके अंदर आती हैं, कोई जो शख्स मुझे इसकी ज़मानत देते जो उसके दांतों के बीच में है, वमा बैना रिजलिही, और जो उसके टांगों के बीच में है यानी कि शर्मगाह, मैं उसको ज़मानत दे दूँगा कि वो जन्नत में जाएगा। इन दो चीज़ों से अपने आप को अगर तुमने पाक कर लिया और मुझे ज़मानत देते हो इस चीज़ ये तुम इस अमल पर कायम रहोगे, तो मेरी तरफ से ज़मानत है उस शख्स के लिए जन्नत की। आप सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस है कि किसी की अगर नज़र किसी नामहरम के ऊपर अगर पड़ जाए और उसे वो अच्छा लगे, या लगे लड़की को अच्छा लगे, लड़का अच्छा लगे, या लड़के को या लड़की अच्छा लगे, लेकिन इसके बावजूद वो साथ ही अपनी नज़रें झुका ले और अपनी असलाह कर ले, तो उसने ईमान का जायका चख लिया कि उसने ये क्यों किया, ऐसा क्यों किया, अपने अपॉर्चुनिटी वेस्ट की एक तरह से, अपनी लज्जत जो थी उसको उसने वेस्ट कर दिया। शैतान ने तो खूब बहकाया लेकिन उसने उसको अपने ऊपर कंट्रोल किया और कॉन्शियसली अपनी नज़रें नीचे की, और उसके बाद उसने, अगर आप कोई गलत चीज़ टीवी पे देख रहे थे या गलत चीज़ नहीं भी देख रहे थे, गलत चीज़ आई है और आप उसको जाना इंटेंशनली अगर चैनल चेंज कर रहे हैं तो ऑफकोर्स वो भी इसमें शामिल होगा। अगेन मैं बता रहा हूँ, उस दौर में तो एक ही सोर्स था, अब तो सोर्सेज ही सोर्सेज ओपन हो गए हैं, अब तो कोई बाउंड्रीज रही नहीं है। तो इसलिए अगर किसी ने जान पूछ के कॉन्शियसली जो है ना अपनी सोच को भी रोका और अपनी नज़रों को भी रोक लिया उससे, तो उसने ईमान का जायका चख लिया। ईमान का जो एक रिज़ल्ट नज़र आना चाहिए, जैसे ना कि अगर कोई खाना अगर पकता है, कोई फेवरेट खाना पक रहा है आपका, लाजमी नहीं है कि उसका टेस्ट वही परफेक्ट हो जो होना चाहिए था, कहीं कोई कमी कोताही हो गई, कोई चीज़ ज़्यादा जल गई, कोई चीज़ कम हो गई, या किसी क्वांटिटी में कोई, या कोई बाद में कोई नमक या कोई चीज़ देर से ऐड कर दी, उससे ज़्यादा वो पक गया, कोई ऐसी चीज़ होती है, तो उससे क्या होगा, वो जायका जो है वो नहीं प्रोड्यूस हो सका। अगर सारे कंटेंट्स सही तरह सही रूटीन के हिसाब से ऐड हुए होते तो उसका जायका वो प्रोड्यूस होता। इसी तरह ही जो सारी चीज़ें थीं कि नमाज भी है, रोज़ा भी है, कुरान भी पढ़ा जा रहा है, ऐसी चीज़ें सुनी भी जा रही हैं, कोशिश भी हो रही है प्रैक्टिस करने की, अब इसका रिज़ल्ट आना चाहिए, कोई उसका भी जायका पैदा होना चाहिए इस चीज़ का। इस चीज़ का टेस्ट कब प्रोड्यूस होगा, कब आएगा, अगर ये तुमने काम किया, तुम्हें कोई अच्छा लगा या अच्छी लगी और तुमने उसके ऊपर अपनी नज़रें खुद रोकी और अपनी सोच को भी रोका, तो तो ये तुमने ईमान का जायका चख लिया, यानी कि यू आर ऑन दिस राइट पाथ, इसका ये मतलब है। इस बात को मैं पिछली क्लास में भी एक्सप्लेन कर चुका हूँ कि कुरान की आयत है कि जो नमाज के बारे में क्या कहा है, इन्नस सलाता तनहा अनिल फहशाय वल मुनकर, नमाज जो है वो यकीनन बेशक जो है वो बेहयाई फहाशी और बुरी चीज़ों से रोकती है। जैसे हम पढ़ चुके थे रोज़े के बारे में कि रोज़ा क्यों अल्लाह ताला ने फ़र्ज़ किया है, ताकि तुम हमारे अंदर तकवा पैदा हो, तुम मुत्तकी हो। इसी तरह ही नमाज का क्या है, यानी कि अगर रोज़ा तुम रख रहे हो, वो हदीस भी सुनाई थी कि अगर तुम रोज़ा रख रहे हो और तुम जाना बुरे अल्फाज, गाली गलोच, गीबत, इन चीज़ों से तुम बाज नहीं आ रहे, तो अल्लाह ताला को कोई ज़रूरत नहीं तुम्हारा रोज़ा रखने की, ऐसा रोज़ा कबूल नहीं होगा। सिमिलरली नमाज का भी यही मामला है कि नमाज जो है, अगर आपको नमाज भी पढ़ रहे हैं और आपको इन चीज़ों से नहीं रोक रही नमाज, कि आपको कोई चीज़ फॉरवर्ड होके आई, कोई गंदा लतीफ़ा फॉरवर्ड होके आया, आपने जैसे ही रियलाइज़ किया कि ये कोई बकवास उल्टी सीधी चीज़ लिखी हुई है, कोई रबिश चीज़ है ये, आपने जैसे ही रियलाइज़ किया कि ये कोई रबिश चीज़ है, आपको उसी टाइम यू शुड स्टॉप रीडिंग, ना कोई फॉरवर्ड करने की ज़रूरत है। हिम्मत अगर इतनी है तो अपने ही उसी दोस्त को रिप्लाई करके कहें कि अव्वल तो ख़ुद भी ऐसे काम ना करो, या एटलीस्ट कम अज़ कम मुझे फॉरवर्ड ना करो इस चीज़ को। इसी तरह ही और भी चीज़ें हो गई। तो बाकी अगर कोई अमल आपको आपकी नमाज जो है वो आपको किसी बुरे अमल से नहीं रोक रही, तो आपको रीचेक करना चाहिए कि मेरी नमाज में इसका मतलब है कोताही है। अल्लाह ताला की कुरान की आयत है, कुरान की आयत झूठी नहीं हो सकती, तो इसलिए मैं झूठा हो सकता हूँ, मेरी नमाज झूठी हो सकती है। रीचेक करें कि मैं नमाज सही पढ़ रहा हूँ कि नहीं पढ़ रहा, और जब मैं नमाज पढ़ रहा हूँ उसके अंदर क्या जो मेरी तवज्जो है कि नहीं है। अपनी नमाज में खुशू खुशू पैदा करें तो हो सकता है कि अल्लाह ताला आपको जो है ना फिर वो चीज़ बख्शे कि आप जो है नमाज आपको आपके उससे रोके। फिर इसके ऊपर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, या हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह ताला अन्हु से रवायत हदीस है कि नौजवान जो यंग लोग थे, आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको जमा करके कहा कि ऐ नौजवानों, तुम में से जो शख्स इस्तेआत रखता है कि वो शादी कर सके, तो उसको चाहिए कि वो लाजमन ज़रूर शादी करे, वो क्योंकि शादी जो है या निकाह जो है वो आँखों में हया डालता है, शर्मगाहों की हिफाजत करता है। लेकिन अगर तुम में से किसी एक में इसकी इस्तेआत नहीं है तो वो क्या करे कि वो फिर रोज़ों का अहतमाम करे, क्योंकि रोज़े जो हैं उससे लस्टफुल डिज़ायर्स कम होते हैं। नहीं, आप सल्लम की एक और हदीस है, हज़रत अंस रज़ी अल्लाह तआला अन्हु से रवायत है कि आप सल्लम ने फरमाया, निकाह जब इंसान करता है तो उसने अपना आधा दीन आधा ईमान मुकम्मल कर लिया, और बाकी आधे जो है वो अल्लाह ताला से तकवा करके, अल्लाह ताला से डरते हुए वो उसको अमल से पूरा करता जाए। निकाह को आधा दीन आधा ईमान कहा है, यानी कि जो आप लाइफ गुजार रहे हैं विदाउट मैरिज, उस लाइफ में आप जितने मर्जी नेक हो जाएं, आप अचीव कर पाएंगे तो अपना हाफ रिलीजन ही आप हाफ दीन ही आप फॉलो कर सकेंगे। इसके पीछे बहुत लंबी थ्योरी है, इसके पीछे जब आपकी शादी नहीं होती तो आप अपनी पर्सनल लाइफ गुजार रहे हैं, आपके ऊपर कोई ख़ास पाबंदी नहीं है, आपने क्या करना है क्या नहीं करना, कोई आपके ऊपर रोक टोक नहीं है। ज़्यादा से ज़्यादा यही होगा कि पेरेंट्स ने एक टाइम की लिमिट डाली होगी कि इस टाइम से इस टाइम के दरमियान में बस घर आ जाना, ज़्यादा लेट ना करना, इस तरह की पाबंदी होगी। अदरवाइज़ पूरा दिन आपके अपने डिस्पोजल के ऊपर है कि जैसा मर्जी दिन आप स्पेंड करें, जो मर्ज़ी करना चाहते हैं करें, आपकी चॉइस आपके अपने ऊपर है। बाकी आपका अपना कमरा है, आप अकेले कमरे में रह रहे हैं, आपकी मर्ज़ी आप पंखा लगाएं, अगर आपको जाना गर्मी लग रही है आप चाहें तो, अगर ठंड लग रही है आप बंद करें, इट्स योर चॉइस, ज़ाहिर बात है ये आपकी चॉइस है। आपकी पूरी लाइफ की सेटिंग होती है वो आपकी अपनी मर्ज़ी के हिसाब से होती है। लेकिन ऑफकोर्स जब किसी बंदे की शादी हो जाती है तो वो फिर उसकी हर चीज़ जो है उसके अंदर, वो कोई किंग वाला मामला नहीं है कि जो मैं चाह रहा हूँ मैं उस तरह ही करूँगा। आपने अपनी लाइफ शेयर करनी है किसी और के साथ, उसके अंदर बहुत सारी चीज़ें आ जाती हैं। आपने जो है ना दूसरे का ख्याल भी रखना है। आपके जो है ना जब शादी होती है तो सिर्फ किसी एक लड़के या लड़की के साथ आपकी शादी नहीं, आपका जो यूनियन है वो फैमिलीज़ का यूनियन होता है, तो उन फैमिलीज़ का भी आपस में एक रिलेशनशिप कायम हो जाएगा उन सब के साथ। यानी कि पहले अगर आपके जो है ना सिर्फ दो मामू, एक खाला और एक चाचा थे, आपने उनसे मिलना था, तो अब आपको जो आपके जो स्पाउस मिला है उसकी वजह से आपको पाँच छः खाला और मिल गई हैं, दो तीन मामू चाचा और मिल गए हैं, आपने उनके साथ भी वही रिश्ता कायम करना है।
آپ نے ان کا بھی خیال رکھنا ہے.
اسلام کی بہت ساری چیزیں ایسی ہیں جن کے اوپر آپ نہیں فالو کر سکتے جب تک آپ اس سناریو میں نہیں ہوں گے. اچھا جی, اب اس کے بارے میں آگے ہم دیکھتے ہیں. ایک حدیث ہے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت, سنن نسائی کی حدیث ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تین آدمی ایسے ہیں جن کی مدد اللہ تعالیٰ لازمی کرے گا. ان میں سے ایک شخص وہ ہے جو گناہ سے بچنے کے لیے نکاح کی شادی کی نیت کرے. اب اس حدیث کو تھوڑا سا انڈرسٹینڈ کرتے ہیں. آپ میں سے فرض کریں کسی نے جناب خیال کیا کہ گناہ سے بچنے کے لیے میں نکاح کرنے کی نیت کرتے ہیں, ٹھیک ہے, کیا کریں گے آپ پہلا کام؟ ٹھیک ہے, یہ نہ کرنا خدا کے لیے کہ نکاح کرتے ہیں. ٹھیک ہے, اب جا کے لڑکی ڈھونڈنا شروع ہو گئے, ڈیٹنگ کر رہے ہیں, لائن مارنے کی کوشش کر رہے ہیں کہ کس طرح سے پہلے کوئی پھنسے گی تو شادی ہوگی نا. اس طرح کی حرکت نہیں کرنی, ٹھیک ہے, کریں گے کیا؟ جائز طریقہ کیا ہوگا؟ پیرنٹس کو اپروچ کر کے کہیں گے. پیرنٹس کا کیا رسپانس ہو سکتا ہے آگے سے؟ بھائی ابھی آپ جا کے کہیں گے, گھر جا کے کہیں گے کہ میرے ابو میری شادی کریں, کیا کہیں گے وہ؟ آگے سے ظاہری بات ہے انہوں نے ایسا ریئیکشن دینا ہے کہ جو کہ مزہ آئے گا اس ٹائم دیکھ کے کہ کیا ریئیکشن ہوتا ہے. انہوں نے جانا اس ٹائم یہی کہنا ہے کہ مارکس دیکھیں کیا رزلٹ آ رہا ہے تمہارا, کیا عمر دیکھی ہے اپنی, تو شادی کی پڑی ہوئی ہے تمہیں. اس طرح کہیں گے, یہ تو نہیں کہیں گے ہاں ٹھیک ہے بیٹا بات تو بالکل ٹھیک کر رہا ہے, یا بیٹی بات تو ٹھیک ہے چلو صحیح اب کرتے ہیں کوئی شادی کا بندوبست, اس طرح نہیں ہوگا. وہ یہی کہیں گے آپ کو, ٹرائی آج سب ٹرائی کر کے دیکھ لیں, بتا دینا جو کامیاب رہا بتا دیں. صحیح ہے, آپ کر چکے ہیں تبھی بال کٹوائیں پھر آپ کے. تو اس کے اوپر اگر عمل کرنا چاہیں تو یہی فرسٹ ریئیکشن یہی ہوگا. یہ بھی ہو سکتا ہے کہ آپ کے امی ابو جو ہے نا پھر باقی ریلیٹیو آپ کے گھر مہمان ہیں ان کو بھی بتا رہے ہیں یہ دیکھو جی اس کو بڑے شوق پڑا ہوا ہے شادی کا, ایسے بڑی جلدی اس ہوئی ہوئی ہے. وہ ایک انکل بتائیں گے بیٹا میں تو 30 سال کا تھا تب جا کے میری شادی ہوئی تھی, ایک بتائیں گے میں اس عمر کا تھا تب جا کے میری شادی ہوئی تھی. وہ ہماری سوسائٹی اس طرح کی بن چکی ہے کہ واضح اللہ تعالیٰ کی طرف سے حکم ہے, مشورہ نہیں اللہ تعالیٰ کی طرف سے حکم ہے کہ لازماً ان سب کا نکاح کرو شادی کرو جن کی ابھی تک شادی نہیں ہوئی. اور یہ جو اپنے ڈیزائرز ہیں جو خواہش ہیں ان کو چینلائز کرو, بجائے یہ کہ دائیں بائیں جو ہے نا حرام میں منہ مارو, ان سب چیزوں کو چینلائز کرو, حلال ذریعے سے کرو. اس کے بارے میں ایک حدیث بھی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو وقت تم اپنی صحابہ تھے تو ان سے فرمایا کہ جو وقت تم اپنی بیویوں کے ساتھ گزارتے ہو تمہیں اس کا اللہ تعالیٰ ثواب دیتے ہیں. انہوں نے کہا اس چیز کا کیا ثواب ہمیں مل رہا ہے کہ ہم اپنے اگر بیویوں کے ساتھ اپنا ٹائم گزار رہے ہیں؟ انہوں نے کہا کہ اگر تم اس کی اگر تمہاری وہ بیویاں نہ ہوتی ہیں تو ان کی جگہ کسی اور حرام رستے سے جانا کسی اور کے ساتھ تم بہت گزارتے جس کا تم گناہ پاتے, لیکن تم نے اسی کو اگر حلال ذریعے سے جانا حاصل کیا تو اللہ تعالیٰ تمہیں اس کا ثواب دیتا رہے گا, اس چیز کا مسلسل ثواب دیتا رہے گا. لیکن جیسا میں نے بتایا ابھی کہ یہ چیز ہم پریکٹیکل ہم اپنے لائف میں نہیں لا رہے, اللہ تعالیٰ نے ہمارے اوپر اس کو جانا لازم کی ہے, آپ صلی اللہ علیہ وسلم نے اس کے اوپر جانا کہا ہے کہ کرو لازماً کرو. ایک اور حدیث میں یہ بھی ہے کہ جس شخص کی عمر یعنی کہ جس لڑکے یا لڑکی کی عمر بلوغت کو پہنچ گئی اور اس کے ماں باپ تاخیر یا اس کے جو بھی ولی تھے سربراہ تھے وہ تاخیر کرتے رہے اس کی شادی میں, کرتے رہے. آج کل کے حساب سے شاید ہی کوئی ہوگا, شاید ہی کوئی ہو جو بچا ہوا ہو اس سے. ابھی تو ہمیں اللہ کا شکر ادا کرنا چاہیے کہ ہم ایک اسلامک کنٹری کے اندر ہیں جہاں پہ اسلام تو ایسا کہیں نہیں ہے, لیکن پھر بھی کچھ چیزیں ہیں جو تھوڑا بہت بچے ہوئے ہیں. اگر یہی پاکستان نہ سیپریٹ ہویا ہوتا ہم انڈیا کے اندر ہی ہوتے. تو ایک لیکچر کے اندر ڈاکٹر ذاکر نائک خود کہہ رہے تھے جو کہ حالانکہ انڈیا کے پارٹیشن کے حق میں نہیں تھے, وہ اس حق میں نہیں ہے کہ پاکستان اور انڈیا ڈیوائڈ ہوتے ہیں, وہ کہتے ہیں کہ ایک انڈیا ہوتا تو ہم مسلمان زیادہ پاور میں ہوتے ہیں. لیکن اس کے باوجود وہ یہ کہتے ہیں کہ آئی واز شاکڈ کہ جب میں نے ایک رپورٹ پڑھی انڈین ایک سروے کی کہ صرف اسکول لیول کے اوپر, کالج یونیورسٹی کی بات نہیں ہو رہی, صرف اسکول لیول کے اوپر 90% جو اسٹوڈنٹس ہیں بچے یعنی کہ کالج کی کیا ایج ہوتی ہے, اسکول کی کیا ایج ہوتی ہے, 16 تک تو ختم ہو جاتا ہے اسکول, اس کو آپ کیا کہیں گے اس ایج کو آپ, کہ اس ایج کے اندر جو اسٹوڈنٹس ہیں وہ 90% اپنی ورجینٹی لوز کر چکے ہوتے ہیں. یعنی کہ کوئی تھوڑا بہت چیز کی بات نہیں ہوتی, ورجینٹی لوز کر سکے یعنی کوئی نہ کوئی کسی نہ کسی کے ساتھ فزیکل ریلیشن شپ کر چکا ہے 90%. تو پھر کالج بھی ہے آگے یونیورسٹی بھی ہے, اس لیے اللہ کا شکر ہے کہ ہم ایسے معاشرے میں جہاں پہ یہ پرسنٹیج ضرور ایگزسٹ کرتی ہے, اتنی ہائی نہیں ہے البتہ. ایسے معاشرے کے اندر جب جس طرح چھوڑا ہوا ہے یہاں پہ برائی اتنی ہے, ظاہری بات ہے کو ایجوکیشن بھی, سارے ایجوکیشن بھی ہماری کو ایجوکیشن ہے, انٹریکشن بھی ہو رہا ہوتا ہے. ایک طرف سے میں نے کہ ڈول پالیسی ہے کہ ایک طرف سے کو ایجوکیشن بھی رکھی ہوئی ہے, انٹریکشن بھی ہے, پڑھائی میں بھی کہہ رہے ہیں کہ آپ ایک دوسرے کو جو ہے نا ہیلپ کریں, پھر کہیں کوئی افیئر ہوگا تو کہیں گے یہ کیا مصیبت ہے, یہ کیا تم نے کیا ہوا ہے. پیرنٹس بھی ایکسپیکٹ کریں گے کہ ہم بیٹے کو یا بیٹی کو بھیج بھی اس طرح جگہ رہے ہیں, آگے سے اس کی کسی سے ایسی فرینڈ شپ بھی نہ ہو, وہ بالکل پاک صاف بھی رہے ایز اف کہ وہ کوئی فرشتہ ہے. تو ظاہری بات ہے کہ اس کے اندر جو ہے نا ڈبل اسٹینڈرڈس کی وجہ سے کافی خرابی ہو رہی ہے سوسائٹی کے اندر. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو لڑکا لڑکی اس ایج پہ آ گیا اور اس کے ماں باپ نے یا اس کے سربراہ نے تاخیر کی اس کے شادی کرنے میں, اس کے نکاح کرنے میں, تو اگر وہ کسی گناہ میں مبتلا ہوا یا ہوئی تو اس کا گناہ اس کو تو ملے گا, ساتھ ساتھ ان کے سربراہوں کو بھی ملے گا گناہ کہ تم نے کس چیز کی وجہ سے, کس وجہ سے تم نے تاخیر کی, تم نے کیوں تاخیر کی, اس کا گناہ ان کو بھی ملے گا. اس کے اندر دیکھیں کہ کچھ چیزیں ایسی ہیں جن کو ہم نے خود مشکل بنایا ہوا ہے, اسلام کے اوپر فالو نہ کر کے ہم لوگوں نے ان چیزوں کو خود مشکل بنایا ہوا ہے اپنے لیے. ہمارا وہ صاحب اس ٹائم ہے کہ آدھے تو ہم مسلمان ہیں, آدھے ہم ویسٹ والے ہیں, باقی ہمارا ہندوانہ کلچر بھی چلتا آ رہا ہے. تو آدھا تیتر آدھا بٹیر والا صاحب ہوتا ہے ہمارا, بالکل وہ صاحب ہے. باہر کی تو ہم اگزامپل اس طرح ہے نا کہ باہر تو یہ ہوتا ہے کہ جب کوئی لڑکا لڑکی جو ہے وہ کچھ ملکوں میں 16 ایئرس ان کی میچورٹی کی ایج کہلاتے ہیں, کچھ ملکوں کے اندر لا ہے کہ 18 ایئرس ہے, تو 18 یا 16 ایئرس کے اچیو کرنے کے بعد بچے جو ہیں وہ آن دیئر اون ہیں, پیرنٹس جو ہیں وہ ان کو گھر سے نکالیں گے, جاؤ بس ہماری جو لیگل رسپانسبلٹی تھی, کیونکہ خدا کا تو یقین ہے نہیں, اس لیے جو ہمیں مصیبت پڑی ہوئی ہے کہ ہم جو کماتے ہیں تو اس کو بھی ہمیں اس کی بھی نیڈس پوری کرنی ہے, اس کو بھی کچھ لے کے دینا ہے, تو ہماری ذمہ داری نہیں ہے, جاؤ جو مرضی کرنا ہے کرو. تو وہاں تو ظاہری بات ہے کہ ہر میں کہتا ہوں شاید ہی کوئی لاکھوں میں کوئی ایک ہو جس کی کوئی ارینج میرج کا تصور ہوتا ہو, وہاں تو ہر میرج ہر چیز ہی لو میرج ہوتی ہے, ہر ایک نے اپنی لائف خود سلیکٹ کرنی ہوتی ہے وہاں پہ. تو ایک اس طرح کا گند ہے, ایک ہمارا ہندوانہ کلچر بھی ہے ہمارے ساتھ جس سے ہم نے بے شمار چیزیں اڈاپٹ کی ہیں, اور باقی چیزیں جو تھوڑا سا پیچھے چند چیزیں رہ جاتی ہیں ان کے اندر ہم اسلام کو جانا ڈالنے کی کوشش کرتے ہیں. تو یہ جو ہم نے اس کی وجہ سے جو ہماری سوسائٹی بن گئی ہے, اس کی وجہ سے ہم عجیب سے کنڈیشن کے اندر ہیں ہم لوگ, کہ یہ بھی ایکسپیکٹیشن ہے کہ بالکل پاک دامن صاف ستھرا بھی رہے جس طرح اسلام چاہتا ہے, اور یہ بھی ہے کہ ہم نے ویسٹ کی بھی چیزیں اڈاپٹ کرنی ہے, وہ بھی کرنا ہے, سارے کام بولے کرنے ہیں. ہم نے ظاہر طور پہ ہمارے یہاں کیا ہے کہ ایجوکیشن کے لیے لڑکے کو باہر بھیج دیا, باہر کے ملک بھیج دیا, ہاں جی وہ پڑھنے گیا ہوا ہے, 4 سال کی ڈگری ہے, یہ ہے وہ ہے فلانا فلانا فلانا, وہ بھائی آپ نے اس کو باہر بھیج دیا ہے, آپ یہ سمجھتے ہیں کہ وہ پورا دن یونیورسٹی میں بیٹھ کے آرام سے پڑھتا رہتا ہوگا, رات کو لائبریری کنسلٹ کرتا رہتا ہوگا, بڑی محنت کے ساتھ دل لگا کے پڑھ رہا ہوگا, وہ لازماً جو ہے نا کوئی نہ کوئی غلط کام میں پڑھ رہا ہوگا, انلیس اللہ تعالیٰ نے کسی کے اگر ہدایت کا بندوبست نہیں کر دیا, آپ نے اسے ایسے عجیب سے دلدل میں بھیج دیا, اس سے بہتر کیا تھا کہ آپ اس کا نکاح کرتے اور جو ہے نا پھر اس کو بھیجتے. کچھ چیزیں ہم نے, جیسے میں بتا رہا ہوں کہ ہم نے کچھ مشکل خود بنا لی ہیں جو ایسے مشکل نہیں ہیں. ایک بندہ جو ہے امیجن کریں کہ اس کے اگر 2 بچے ہیں, ایک بیٹا ہے ایک بیٹی ہے, بیٹے کی ایج ہوئی یونیورسٹی جانے کی, بیٹی کی بھی فرض کریں آگے پیچھے ہی ایج ہیں اس کے, اگر اسلامک اس چیز کو امیجن کریں, اس بندے کا کتنا خرچہ آ رہا ہوگا یونیورسٹی کے ایجوکیشن کے اوپر, 2 بچوں کا ہی آ رہا ہوگا خرچہ, ٹھیک ہے 2 بچوں کا ہی آ رہا ہوگا خرچہ. اگر وہ اپنے بیٹے کی شادی کر دے یونیورسٹی لائف کے اندر, اس ایج کے اندر شادی کر لے, اسے کیا فرق پڑے گا, 3 کو سنبھالنا پڑے گا, بیٹی بھی تو یونیورسٹی میں, اس کی بھی تو شادی کرے, 4 کس کی, اور گھر دماد رول آنا ہے, گھر دماد کی کس نے بات کی ہے, یہ آپ لوگوں کے دل کی بات نکل رہی ہے شاید. تو گھوم پھر کے کیا بات ہو گئی, گھوم پھر کے اتنا ہی ہو گیا, بیلنس ہو گیا, جو ہے کسی کا آپ کہہ رہے ہیں ایک بیٹا ہی ہے تو 2 ہو گئے, اس میں کوئی اتنا ایسا بوجھ تو نہیں پڑ رہا کوئی. اور اللہ تعالیٰ قرآن کے اندر بھی کہہ رہے ہیں کہ اگر کوئی مسئلہ اگر ہے بھی تو ہم اس کے اندر وسعت پیدا کریں گے, ہم اس کے اندر وسعت پیدا کریں گے. ہم لوگوں نے جو کہہ دیا کہ خود ہم نے اس کو کیونکہ اور اس کو بنا لیا ہے, ڈیفیکلٹ بنا لیا, مشکل ہم نے بنا لیا ہے, اس لیے ہمیں ان چیزوں کو فالو کرنا مشکل ہو رہا ہے. جب ہم فالو ہی نہیں کر رہے और सिर्फ थॉट के ऊपर चल रहे हैं कि नहीं अगर अभी इस एज पे हमने शादी की तो हम वो मसाइल सोच रहे हैं जो अभी मसाइल है नहीं, हमने फेस नहीं किया उन मसाइल को, हम सिर्फ सोच रहे हैं उन मसाइल को कि ये मसाइल पड़ जाएंगे, ये हो जाएगा, ये मुसीबत आ जाएगी, वो हो जाएगा, इस तरह की चीज़ों को हम सोच रहे हैं। आज की क्लास के हिसाब से जो लास्ट टॉपिक है उसके अंदर ये कि कुछ वीक से मैं आप लोगों को दो दफ़ा ये बात एक्सप्लेन कर चुका हूँ कि इस्लाम के जो अहकाम हैं जो कुरान और हदीस के अंदर हैं वो एक पैरामिड की शक्ल के अंदर हैं। और पैरामिड किस तरह की है कि जिस तरह पैरामिड की शेप होती है, पैरामिड के बॉटम के ऊपर, पैरामिड की बॉटम लेयर के ऊपर सोशल सिस्टम है जिसके अंदर इनहेरिटेंस लॉ है, शादी से मुतल्लिक, तलाक से मुतल्लिक, वो सारे अहकाम हैं जो अल्लाह ताला ने दिए हैं। पहले दिन से जब आदम और हवा थे, शादी हुई, बच्चे भी हुए, बच्चों का कोई हक है, क्या हक है बच्चों का, उनके बच्चों के और बच्चे हुए, फैमिलीज थी हमेशा थे, तलाक का तसव्वुर भी था, इस तरह आपस में चोरी का कत्ल का, जैसे आदम ही के अपने दो बेटों का बीच में लड़ाई हो गई थी एक बात पे और काबील ने हाबील को कत्ल कर दिया था। तो ये जो इससे रिलेटेड अहकाम हैं वो आपको कुरान के अंदर हमें बहुत डिटेल में मिलेंगे, विरासत से रिलेटेड अहकाम बहुत डिटेल में मिलेंगे। अब इसके अंदर जब से ये शादी और तलाक से रिलेटेड मसाइल, क्योंकि हमेशा से ही इंसानियत के साथ, और जो मसाइल हैं वो भी हमेशा से ही हैं। मिसाल के तौर पे ये अब अगर आदम अलैहिस्सलाम को गुजरे हुए कई एस्टिमेट के हिसाब से अगर 8-10 हज़ार या 11-12 हज़ार साल हो चुके हैं इंसानियत को, ह्यूमैनिटी को इतने साल हो चुके हैं, तो इतने सालों तक अभी तक वही सास बहू के मसले चल रहे होंगे, अभी तक वही इन लॉज के मसले चल रहे होंगे, वही गीबत, वही एक दूसरे को बुरा भला कहना, एक दूसरे को नफरत से देखना, तलाक के मसले सारे उस ही चल रहे हैं। और रीसेंट टाइम्स के अंदर क्या हुआ है कि पहले तो जी हम लोग बहुत गुमराही में लाइफ गुजार रहे थे और अवेयरनेस नहीं थी, एजुकेशन थी, लड़कियों की तो बिल्कुल भी एजुकेशन नहीं होती थी पहले, अब तो लड़कियों की एजुकेशन भी है, अब तो अवेयरनेस है, अब तो मीडिया ओपन हो चुका है, अब तो हर जगह एक्सेस अवेलेबल है, टीवी हर जगह अवेलेबल है, सब कुछ है। तो इतनी अवेयरनेस, इतनी एजुकेशन, इन सब चीज़ों से होना क्या चाहिए था, हमारे ये सारे मसाइल कम होने चाहिए था। लेकिन अगर आप रियलिस्टिकली देखें हो क्या रहा है, ये मसाइल हमारे बड़े हैं और बड़े हैं, तलाक के मसले बड़े हैं। पहले अगर आप आपकी ग्रैंड पेरेंट्स अगर हयात हैं उनमें से आप ज़रा पूछ के देखें किसी से कि आपके ज़माने के अंदर जब आप लोग हमारी एज के थे तब कितनी तलाक होती थी, कोई एक आदि शायद बता सकें, कई फैमिलीज में कोई किस्सा भी नहीं होगा कि तलाक हुई होगी आपस में किसी के। अब आप देखें कितनी तलाकें हो रही हैं, पहले तो तकरीबन सारी शादियां ही अरेंज मैरिजेस होती थी, अब तो बहुत ज़्यादा हाई रेशो, एकदम से बहुत ज़्यादा रेशो होती जा रही है, लव मैरिज की तरफ ज़्यादा है रुझान है, बहुत कम होता जा रहा है अब अरेंज मैरिज की तरफ। और अगर अरेंज मैरिज भी है तो उस तरह की अरेंज मैरिज नहीं है, अब तो कुछ शायद ही कोई हो जिसकी अरेंज मैरिज हो, अरेंज बात हुई, बात पक्की हुई, तो वो लड़के लड़की जो है वो कई दफ़ा विजय मंगेतर हैं जो भी हैं, ये आगे जाके मैं एक्सप्लेन करूँगा आगे जाके जब दूसरे कमिंग वीक के अंदर इसकी डिटेल में बताऊँगा, अभी सभी एक जुमले में सुन लें, मंगेतर फियांसे ये कोई रिश्ता नहीं है इस्लाम की नज़र में, ना महरम ही है ये भी, मंगेतर फियांसे ना महरम ही है, ये सिर्फ एक दुनिया के निज़ाम के लिए एक अखलाकी एक वो रिश्ता है कि जब शादी करेंगे तो हम इन दोनों की करेंगे, इससे बढ़ के इसका कोई रुतबा नहीं है, इसका कोई मकाम नहीं है। लेकिन सारे पेरेंट्स हर कोई जो है वो फुल अलाउ करते हैं अपने बेटों को या बेटी को कि वो जितने मर्ज़ी चाहे अपने फियांसे से बातें करें, फ़ोन के ऊपर करें, उस पर करें, मुलाकात भी हो जाए, कोई मसला नहीं, ऐसा कोई इस चीज़ को माइंड नहीं करते और कहते हैं कि अच्छी बात है, क्या है शादी से पहले इनके आपस में अंडरस्टैंडिंग पैदा हो जाए, कोई मसला ना हो। इनमें से कोई मसला रिजॉल्व नहीं कर पा रहा डाइवोर्स के मसलों को, फैमिली के मसलों को, और इतनी एजुकेशन के बावजूद अभी भी वही है कि जिस लड़की की शादी होगी उसने पहले दिन ही अपनी सास को या होने वाली सास को इस तरह देखना है जिस तरह कोई विलन को देखा जा रहा होता है कि जिस तरह ये तो डे वन से ये तो मेरी दुश्मन है और ये फलानी जो है वो जो मेरी होंगी सिस्टर इन लॉज होंगी ये भी फलानी है ये वो है, हर एक ने एक दूसरे को गंदी नज़र से ही देखना है। इसी तरह लड़के का भी यही हाल है। तो ये हमारे ना हमें वेस्टर्न एजुकेशन ने हमारा ये कोई मसला हल किया, इनमें से किसी चीज़ ने ये कोई मसला नहीं हल किया। अब हम देखते हैं निकाह का जो खुतबा है मैं उसको आपके सामने थोड़ा सा ब्रीफली बताना चाह रहा हूँ, ज़्यादा डेप्थ में नहीं जाऊँगा कि आप सल्लल्लाहु अलैहि वसल्लम जो निकाह का खुतबा पढ़ते थे वो क्या होता था उस दौर के अंदर जब कोई स्कूल नहीं थे, कोई यूनिवर्सिटीज़ नहीं थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम क्या करते थे, कोई भी मौका ऐसा आता था जहाँ पर लोग जमा होते थे तो आप सल्लल्लाहु अलैहि वसल्लम एक ایک طرح کا لیکچر دیتے، اس کو آپ خطبہ کہیں گے. اور وہ خطبہ کیا ہوتا تھا؟ اس کے ہمیشہ اسٹارٹنگ اس کے ورڈس کیا ہوتے تھے؟ ان الحمد للہ ونستعینو ونستغفرو ونعوذ بہ من شرور انفسنا ومن سیئات اعمالنا. یہ جو لڑکے ہیں یہ آرام سے ریکگنائز کر سکتے ہیں کہ یہ سنے ہوئے الفاظ لگ رہے ہیں. مَن یَهْدِهِ اللّٰهُ فَلَا مُضِلَّ لَهُ وَمَن یُضْلِلْهُ فَلَا هَادِیَ لَهُ وَنَشْهَدُ أَن لَا إِلَٰهَ إِلَّا اللّٰهُ وَنَشْهَدُ أَنَّ مُحَمَّدًا رَسُولُهُ عَبْدُهُ وَرَسُولُهُ. اس کو بولتے ہیں خطبہ مسنون. کہ آپ صلی اللہ علیہ وسلم چاہے نکاح کا خطبہ ہوتا تھا، چاہے جو ہے وہ کسی جنگ کے اوپر کسی گروہ کو قافلے کو روانہ کر رہے ہوتے تھے، یا کسی اور موقع کے اوپر جمعہ کا خطبہ یا کوئی اور عید کا خطبہ، یہ الفاظ ہمیشہ پڑھا کرتے تھے. الفاظ میں کیا ہے؟ تمام حمد اللہ کے لیے ہے، ہم مغفرت چاہتے ہیں اللہ تعالیٰ سے اپنے گناہوں کی، اور ہم اللہ تعالیٰ کی تحفظ حاصل کرتے ہیں اپنے نفس کی خواہشوں کی، نفس کی شرارتوں کی، نفس کے ڈیزائرز کی. جس شخص کو اللہ ہدایت دے دے اسے کوئی گمراہ نہیں کر سکتا، جس سے اللہ ہی گمراہ کر دے اسے کوئی شخص ہدایت نہیں دے سکتا. آپ جتنا مرضی پیٹتے رہیں اس کے آگے، اس نے آپ کی بات نہیں سننی. ہم اس چیز کی شہادت دیتے ہیں، گواہی دیتے ہیں کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں ہے. اگر ہم نے بندگی کرنی ہے تو اللہ کی کرنی ہے، اور ہم اس چیز کی گواہی دیتے ہیں کہ آپ صلی اللہ علیہ وسلم جو ہیں وہ اللہ کے بندے اور رسول ہیں. اس کے بعد آپ صلی اللہ علیہ وسلم کیا کرتے تھے؟ اب قرآن میں سے آپ صلی اللہ علیہ وسلم نے پورے قرآن میں سے، جس میں آل پلس مائنس 6500 آیات ہیں، چار آیات کی سلیکشن کی آپ صلی اللہ علیہ وسلم نے، اور ان کے اندر کیا درس تھا؟ سورہ نساء کی پہلی آیت ہمیشہ پڑھی جاتی ہے خطبہ نکاح میں، یا ایھا الناس، اے لوگو، اتقوا ربکم الذی خلقکم من نفس واحدہ. اس اپنے رب کا، اس اللہ کا تقوی اختیار کرو، اس سے ڈرو جس نے ایک نفس سے تمہیں پیدا کیا، وخلق منہا زوجہا، اور پھر اسی سے اس کا جوڑا بنایا، آدم کو پیدا کیا، پھر آدم ہی سے ہوا کو پیدا کیا، وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً، اور ان دونوں اس ایک جوڑے سے بے شمار مرد اور عورتیں جو ہیں ان کا دنیا میں پھیلا دیا انہیں. ابھی جو ہماری آپس میں ہوتی ہے، مثال کے طور پہ شادی ہونی ہے تو ہم فلاں خاندان کے ہیں، ہم فلاں خاندان میں رشتہ کرنا ہے، یا اگر فرض کریں کہ کسی ایک کو دوسرے کو حقیر نظروں سے دیکھ رہے ہیں. آپ میں سے اب سب اپنے ناموں کو دیکھ لیں، میجورٹی کے ناموں کے ساتھ ذات لگی ہوئی ہے. جو ذات لگی ہوئی ہے نام کی، وہ کیا ہے؟ وہ کیا آپ کی اچیومنٹ ہے؟ تو آپ کی کوئی اچیومنٹ نہیں ہے. کوئی اونچا ہے کیا؟ کوئی اونچا نہیں ہے، کوئی نیچا نہیں ہے. اللہ تعالیٰ نے یہاں پہ کیا کہہ رہے ہیں؟ ہم نے تمہیں ایک سنگل پیئر سے پیدا کیا ہے، تو تم بیسیکلی ساری ایک فیملی ہو. جس طرح ایک آپ کے اگر بھائی بہن ہیں، ان میں سے کوئی بہن بھائی بہت کوئی اعلیٰ تو نہیں ہے، اور کوئی بہت بائی برتھ بہت کوئی گھٹیا تو نہیں ہے، کوئی اچھوت تو نہیں ہے، سب برابر ہیں. ایکوائرڈ کوالٹی کے حساب سے فرق پڑ جائے گا قیامت والے دن، کہ کچھ لوگ جنہوں نے گناہ کمائے تھے وہ جہنم میں جائیں گے، جو نیک رہے تھے وہ جنت میں جائیں گے. ادروائز تم ایک فیملی ہو، تو یہ کیا تجھے تم تصور لے کے آیا ہوا کہ میں، ہم عباسی ہیں، یا ہم فلانے ہیں، یا ہم پٹھان ذات ہیں، یا ہم فلانے ہیں، ہم زیادہ اونچے ہیں، یا ہم اسی میں ہی شادی کرتے ہیں اپنی. تو اس لیے تم سب ایک فیملی ہو، ایک ہی ماں باپ کی ہو، برابر ہو تم لوگ. واتقوا اللہ، اور اللہ کا تقوی اختیار کرو، الذی تساءلون بہ الارحام والارحام، اور اس اللہ کا تقوی اختیار کرو جس کے تم ایک دوسرے کو واسطہ دیتے ہو، خدا کے واسطے میرا یہ کام کرو، خدا کے واسطے یہ کام کرو. یا اللہ کی قسم کھاتے ہیں جس طرح معاملات میں اللہ تعالیٰ کہہ رہے ہیں، اس اللہ کا ڈرو بھی تو صحیح نا. تم باتوں کے اندر اللہ کی قسم بھی اٹھا لیتے ہو، تم فلانی بات بھی کہہ رہے ہو، تم مجھ سے پھر ڈرو بھی تو صحیح، تمہارے اندر تصور بھی تو ہو کہ میں دیکھ بھی تو رہا ہوں اس بات کو، اس معاملے کو. ان اللہ کان علیکم رقیبا. اسی طرح ہی سورہ آل عمران کی آیت 102 پڑھی جاتی ہے خطبہ نکاح میں، ٹوٹل چار ہی آیات ہوتی ہیں. یا ایھا الذین آمنوا، اے وہ لوگوں جو ایمان لائے ہو، اتقوا اللہ، اللہ کا تقوی اختیار کرو، اللہ سے ڈرو، حق کا تقاتے ہی، جتنا اس سے ڈرنے کا حق ہے، ٹو دا بیسٹ آف یور ابلٹی. اللہ تعالیٰ کا تصور اپنے ذہن میں رکھو، گاڈ کانشیسنیس رکھو. ولا تموتن الا وانتم مسلمون، اور ہرگز اس حال میں نہ مرنا کہ تم نافرمانی کی حالت میں ہو، صرف فرما بداری کی حالت میں ہی مرنا. یعنی کہ ہر وقت اچھے کام کرتے رہو، فرما بداری کی حالت میں رہو، کیونکہ موت کا کچھ پتہ نہیں کب آ جائے. اسی طرح آخر میں سورہ احزاب کی دو آیات، یا ایھا الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، اتقوا اللہ، اللہ کا تقوی اختیار کرو، وقولوا قولا سدیدا، اور ہمیشہ صاف ستھری سچی بات بولا کرو منہ سے، یصلح لکم اعمالکم، اگر تم نے ایسا کیا تو اللہ تعالیٰ تمہارے تمام کام ٹھیک کر دے گا، درست کر دے گا، ویغفر لکم ذنوبکم، اور تمہارے گناہوں سے تمہیں بخش دے گا. ومن یطیع اللہ ورسولہ فقد فاز فوزا عظیما، تو جس کسی نے پیروی کی اللہ کی اور اس کے رسول کی، تو اس نے بہت بڑی کامیابی پا لی، وہ اس کا بیڑا پار ہو گیا، سکسیس حاصل کر لی. ان چار آیات کے اندر کہیں کوئی شادی کا ذکر آیا؟ کوئی ذکر نہیں ہے. سارا توجہ کس طرف ہے؟ اللہ سے ڈرتے رہنا, اللہ سے ڈرتے رہنا, اپنے ہر معاملے میں اللہ تعالیٰ سے ڈرتے رہنا. کسی میں بھی تم حد سے زیادہ نہ پڑھنا, غصہ میں یا کسی ایموشن میں یا کسی ایک چیز میں آ کے, یا کسی کی غیبت نہ کرنا, یا کسی کو برا بھلا نہ کہنا, تم کوئی فیملی پالیٹکس میں ڈالنا. بس مسلسل ایک ہی بات رپیٹ ہوئے جا رہی, ہوئے جا رہی, ہوئے جا رہی, ہوئے جا رہی. کیا؟ اللہ سے ڈرتے رہو, اللہ سے ڈرتے رہو, اللہ تعالیٰ سے ڈرتے رہو. کیونکہ اللہ تعالیٰ کا ڈر نہیں ہے, اس لیے آپ دیکھیں کہ جب کسی کی فیملی کی ڈائیورس ہونے لگتی ہے, کورٹ میں کیس چلا گیا, جو ایک دوسرے کے اوپر گند اچھالنا شروع ہو جاتے ہیں, اور جھوٹے بہتان اور پتہ نہیں کیا کیا قصے کہانیاں ایک دوسرے کو تماشا بناتے ہیں, جہاں پہ میڈیا کے لوگ بھی ہوتے ہیں, جہاں پہ جھوٹے گواہ بھی ہوتے ہیں. آپ نے ایک جھوٹا بہتان لگانا ہے اس کے اوپر کہ یہ کسی اور کے ساتھ سوتا رہے, یا اگر الٹی سیدھی حرکتیں کرتا رہے, ہم گواہی دے دیتے ہیں, آ کے اتنے پیسے دے دیتے ہیں ہمیں. تو ہمارے جو مسئلے نہ ویسٹرن ایجوکیشن نے حل کیے, نہ ویسٹرن سویلائزیشن کو اڈاپٹ کر کے ہم نے حل کیا کہ پسند کی شادی کرنے تو سکسیزفل رہے گی, وہ سکسیزفل نہیں جا رہی. ویسٹرن ایجوکیشن نے ہمارے مسئلے نہیں حل کیے, ان کے طریقے کار نے اڈاپٹ کرنے سے ہمارے مسئلے نہیں حل کیے. اگر ہمارے مسئلے یہ حل ہو سکتے ہیں, سکسیزفل لائف جا سکتی ہے ہماری نیکسٹ لائف, جو کہ اب ریمیننگ لائف تقریباً وہی ہوگی, وہ اللہ تعالیٰ کا تقویٰ ہی ہے, اللہ تعالیٰ کا خدا خوفی ہی ہے. نیکسٹ کلاس کے اندر جو ٹاپک ہوگا اسی کو ہم آگے لے کے چلیں گے, وہ شاید آپ لوگوں کو اس سے بھی زیادہ اچھا لگے. وہ ہوگا کہ کوالٹیز آف اے لائف پارٹنر. ٹھیک ہے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. نہیں, ایک ہفتہ انتظار کرنا پڑے گا آپ کو.